تفسیر سورہ زمر کا آخری سبق جو ہے آیت نمبر 64 سے 75 تک کی آیات پر مشتمل ہے، اور یہ سورت کی اختتامی آیات ہیں. اور سورت کی اختتامی آیات میں پوری سورت کا خلاصہ ہے. اور آپ نے شروع ہی میں یہ بات پڑھی تھی کہ سورت کا مرکزی مضمون جو ہے وہ کیا ہے؟ ہاں، اخلاص للہ اور توحید للہ. تو یہ ہے سورت کا مرکزی مضمون. اور اللہ تعالی اس مرکزی مضمون میں کیا بات کہتے ہیں؟ ایک اللہ کی بندگی اور شرک کی جڑیں جو ہیں اس کو کاٹتے ہیں. اور دوسری بات کیا ہے کہ دنیا جو ہے نا وہ ہمیشہ نہیں ہے، ایک اور زندگی ہوگی اور وہ ہے آخرت کی زندگی. اور آخرت کی زندگی جو ہے اس کی حقیقت کیا ہے، اور آخرت کے دن کا حال کیا ہے، آخرت کی عظمت، اللہ کا جلال، یہ آخری اب سورتیں جو ہیں، اور خاص طور پہ اب یہ سورت زمر کی جو آخری آیات ہیں، بڑا زبردست انداز ہے یہاں پہ اللہ تعالیٰ کا کہ کیسے لوگوں کے اعمال کا دفتر ہوگا، کیسے حساب کتاب ہوگا، کیسے گواہیاں طلب کی جائیں گی، کس طرح انصاف کیا جائے گا، اور کیسے لوگ اس وقت جو ہے وہ کھڑے ہوں گے. تو اہل جنت اور اہل جہنم کا حال. تو آئیے اسی پس منظر میں ہم ان آیات کو جو ہے وہ سمجھتے ہیں. بڑا زبردست انداز ہے، کل کہہ دیجئے، آرڈر کا صیغہ ہے، رسول اللہ صلی اللہ علیہ وسلم کو مخاطب کیا ہے. رسول اللہ صلی اللہ علیہ وسلم کو مخاطب کر کے اللہ رب العزت جو ہیں وہ کیا کہتے ہیں کہ اے محمد صلی اللہ علیہ وسلم آپ کہہ دیجئے. اور کہنا کسے ہے؟ پوری دنیا کے لوگوں کو. اس وقت اہل مکہ مراد تھے، لیکن یہ پیغام جو ہے اس زمانے کے لیے بھی تھا اور آج کے دور کے لوگوں کے لیے بھی ہے. اور پیغام کیا ہے؟ آپ کہہ دیجئے افا غیر اللہ ہی. اور غیرہ جو ہے اس کے معنی کیا ہوتے ہیں؟ سوائے کے لیے بھی آتا ہے، ہٹ کر کے لیے بھی آتا ہے. تو افا غیر اللہ ہی، اور آ پھر جو ہے یہ استفہامیہ ہے، سوال کا انداز ہے کہ کیا غیر اللہ کی، کیا اللہ کو چھوڑ کر، کیا اللہ کے سوا تامرونی. اور آپ کو پتا ہے یہ مد آپ نے تجوید ہی پڑھی ہے نا، یہ کون سی مد ہے؟ مد لازم ہے، یہ لازم ہے اس کی چھ حرکت کے برابر، اس کو لمبا کیا جائے. دوالین پر جو مد ہے نا وہ یہ مد ہے. اور آپ نے سورت حفظ کی ہے، آپ دیکھیں سورت نازیات کر لی ہے، ابسا کر لی ہے، تیسرے پارے میں بھی اس مد کی ہمیں مثالیں ملتی ہیں اور پورے قرآن میں بھی ملتی ہے نا. تو ہاں ساخ یہ بھی مد لازم ہے. تو آپ دیکھیں لمبا کرنا ہے، لازم لمبا کرنا ہے. تو اب یہاں پہ ویسے ہی آرڈر تاکید ہے اور اوپر سے مد لازم بھی ہے. تامرونی، کیا تم مجھے حکم دیتے ہو؟ کتنا زبردست انداز ہے، آپ ذرا اس کو محسوس کریں. کیا تم جو ہے وہ مجھے بتاتے ہو؟ اے اہل مکہ، اے مشرکو، اے دنیا کے لوگوں، کیا تم مجھے بتاتے ہو کہ کیا تم مجھے حکم دیتے ہو کہ اللہ کو چھوڑ کر عابدو میں عبادت کروں، کہ میں اللہ کو چھوڑ کر جو ہے کسی اور کی عبادت کروں، اللہ کو چھوڑ کر میں شرک کرنے لگوں؟ تو اے اہل مکہ، تم مجھے بتاتے ہو یہ بات غیر اللہ کی عبادت کرنے کے لیے تم مجھے کہتے ہو؟ کفر اور شرک کرنا جو ہے وہ مجھ سے کیسے ممکن ہے؟ رسول اللہ صلی اللہ علیہ وسلم جو تھے اللہ کے رسول تھے، اور کہتے ہیں کہ اہل مکہ کا ایک گروہ رسول اللہ صلی اللہ علیہ وسلم کے پاس آیا اور اس کا مطالبہ یہ تھا کہ رسول اللہ صلی اللہ علیہ وسلم جو ہیں وہ شرک کرنے لگے. مطالبہ کیا تھا؟ کہ آپ ان کی کچھ بات مان لیں. وہ ہر وقت کمپرومائز کی کوشش کرتے رہتے تھے نا، تو اب یہاں پہ بھی وہ کمپرومائز کے لیے کہہ رہے ہیں. تو اللہ تعالیٰ نے رسول اللہ صلی اللہ علیہ وسلم سے کیا کہا؟ اللہ نے سختی سے اس بات سے روکا. سورت بنی اسرائیل کی آیت 74 میں بھی ایسے ہی آیا ہے، اور بڑا دو ٹوک جواب دیا اللہ تعالیٰ نے وہاں بھی، اور یہاں پہ بھی انداز کیا ہے کہ ایسا نہیں ہو سکتا तुम्हारे मशवरे को माना जा सके। दो टोक फैसला है अल्लाह का। इनसे कहो अय्युहल जाहिलून, ए जाहिलो। और आपको पता है जाहिलियत के क्या मानी होते हैं? हाँ, एक तो इसके मानी होते हैं इल्म, इस्लाम इल्म के मानी में आता है, और जाहिलियत होती है इल्म से हटकर। इल्म रोशनी है तो जाहिलियत क्या है? अंधेरे हैं, है ना। और इसके अलावा जाहिलियत क्या है? जो भी जाहिलियत के जमाने की रस्में थी, है ना, जैसे जो है वो जाहिलियत की रस्मों में नोहा करना, गाली गलोच करना, हसब नसब पर फखर करना, जाहिलियत की रस्में में आता है ना। तो बेवकूफी के लिए भी आता है ये लफ्ज। आमतौर पे हम जाहिल से मुराद सिर्फ बेवकूफी लेते हैं, कोई बेवकूफ हो, लेकिन इससे मुराद बेइल्मी, इल्म का ना होना। तो मानी क्या है कि ए नादानो, ए नादानो, ए वो लोगों जिन्हें कुछ समझ ही नहीं है, अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम से कहा जा रहा है कि आप इनसे कहिए कि ए नादानो, क्या मैं जो है वो अल्लाह के सिवा जो है किसी और की बंदगी करने लगूं? ये तो बड़ी जहालत की बात है। तो अय्युहल जाहिलून, ए जाहिलो, जाहिल की जमा है जाहिलून। वलकद उहिया इलैका, और बेशक वही की गई तेरी तरफ। मतलब क्या है कि ए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, आपकी तरफ भी वही की गई है। वा इलल्लज़ीना मिन क़ब्लिका, और तरफ उनके जो तुझसे पहले हुए। और अल्लज़ीना जमा का सिगा है, अल्लज़ी का वाहिद है और अल्लज़ीना जमा है, ये सब मौसूल है। तो अल्लज़ीना से मुराद कौन है? पहले पैगंबर। तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से कहा जा रहा है कि आपकी तरफ और आपसे पहले गुजरे हुए तमाम अंबिया की तरफ जो है ये वही की जा चुकी है। क्या वही की? लाइन अशरकता, अगर तूने शिर्क किया तो होगा क्या? लयहबतन्ना अमलुका, लयहबतन्ना अमलुका, तो जरूर बजरूर बर्बाद हो जाएंगे अमल तेरे। आपको पता ही है हा बा तोए, वैसे इसके मानी है जाया होना, लेकिन मैंने आपको बिल्कुल शुरू के सबक में ये बात बताई थी। हाँ, शाबाश, ऊंट का चारा खाना, और चारा ऊंट इसलिए खाता है कि उससे ताकत मिले, खाना जो हजम हो जाए और फिर जिस्म में ताकत का जरिया बने। लेकिन ऊंट चारा खाए और चारा फूल जाए, चारा जब यानी पेट में फूल गया तो पेट भी फूल गया, तो क्या हुआ कि फायदे की बजाय नुकसान होना। तो अहले मक्का तो शिर्क करते थे फायदे के लिए कि ये हमारे बुत और देवियां कयामत के दिन हमारी जो है सिफारिश करवा देंगी, अल्लाह का, अल्लाह के नजदीक इनका कुर्ब का जो है वो कुर्ब है इनको। लेकिन अब कहा जा रहा है कि ए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, अगर आपने शिर्क किया तो जरूर बर्बाद हो जाएंगे, जरूर जाया हो जाएंगे अमालों का तेरे अमल। वला तकूनन्ना, और तुम जरूर बजरूर हो जाओगे, मिनल खासिरीन, खसारा पाने वालों में से। तो तुम जरूर बजरूर जो है वो खसारा पाने वालों में शामिल हो जाओगे। तो आप देख लें, लया बतन्ना में दो ताकीद आई हैं, एक है लामे ताकीद और एक है नूने ताकीद। और वला तकूनन्ना में भी एक है लामे ताकीद और एक है नूने ताकीद, है ना, दो ताकीद है। तो जरूर बजरूर ऐसा हो जाएगा। एक तो क्या कि सारे अमल जाया हो जाएंगे, और दूसरी बात क्या कि खसारा पाने वालों में आप शामिल हो जाएंगे। तो खासिर की जमा है खासिरीन। तो इसके मानी क्या है कि शिर्क के साथ जो भी इंसान अमल करता है सारे अमल जाया हो जाते हैं। अल्लाह मुशरिक के किसी भी अमल को कबूल नहीं करता, वो बंदे की सिर्फ वही नेकियां कबूल करता है जिसके अंदर इखलास हो। तो जो बात बताई जा रही है वो क्या है? सारे के सारे अमल जो है वो जाया हो जाएंगे। तो कीजिए क्या, खुद तौहीद पर कायम रहिए और लोगों को तौहीद की जो है वो दावत दीजिए। तो जो बात समझाई जा रही है वो क्या है कि कुछ भी हाथ नहीं आएगा अगर शिर्क कर लिया तो। इन अहले मक्का का कहना नहीं मानना, अहले मक्का कभी किसी तरह, कभी रिश्तेदारों को लेके, कभी पैसा लेके, कभी हुसन, कभी दौलत, कभी जाहो मनसब, कभी कुर्सी, मुख्तलिफ तरीके से वो कंप्रोमाइज की सारी जिंदगी कोशिश करते रहे। और उनका मकसद क्या था कि कुछ उनकी बात भी जो है वो मान ली जाए। तो ऐसा नहीं है कि नऊज बिल्ला रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने शिर्क किया या आपका शिर्क करने का नऊज बिल्ला कोई इरादा था, लेकिन आपसे जो ये बात कही जा रही है तो कहने का मकसद क्या है? उम्मत मुस्लिमा को समझाना है। और आज उम्मत मुस्लिमा को, जिसमें मैं और आप हम सब शामिल है, हमें गौर करना चाहिए कि आज शिर्क किस कदर आम है। के जली भी है, खफी भी है, और अपनी ख्वाहिशात की भी हम पूजा करते हैं। फिर पीयर प्रेशर, आज की यूथ जो है उसको निगल रही है पीयर प्रेशर, पीयर प्रेशर निगल रहा है, और नेम ब्रांड चीजों का होना, और दुनिया की मोहब्बत का होना, और फैशन का होना, और दोस्त, और जमाना, और रस्मों रवाज, और फिर यूथ ही का क्या रोना रोए, आप सब और मैं, हम सब इसमें शामिल हैं। लोगों का डर, लोग क्या कहेंगे, फिर क्या हो जाएगा, नहीं डर तो अल्लाह का डर नहीं जिसका होना चाहिए था। क्या डर है अगर वो सारी खुदाई भी मुखालिफ, काफी है अगर एक खुदा मेरे लिए है। तो एक अल्लाह से डरिए, वरना किया कराया सारा जो है वो जाया हो जाएगा, क्योंकि अल्लाह वो अमल कबूल नहीं करता। अगर कोई हिजरत करता है, अल्लाह की रजा भी चाहता है, लेकिन इसके साथ साथ वहां जाके शादी करना चाहता है, तो अब वहां पे इस हिजरत का उसको कोई सवाब नहीं मिलेगा। तो अल्लाह को क्या चाहिए? इखलास चाहिए। बलिल्लाह, बल्कि अल्लाह की क्या कर, फाबुद, पस इबादत कर। तो फिर फरमाया रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम से कहा, नहीं, यहाँ पे बल जो है बल्के के मानी भी आप कर सकती है, लेकिन बल जो है नहीं के मानी भी देता है, नहीं, अल्लाह, अल्लाह की, फाबुद, पस इबादत कर। बल्कि क्या है, ये नहीं करना, बल्कि अल्लाह ही की इबादत कर। और इबादत के तीन मानी आपको आते ही हैं, क्या मानी है? सबसे पहले पूजा पाठ, क्योंकि हिंदू ये करते हैं, उस जमाने में अहले मक्का भी करते थे, और अताअत करना और गुलामी करना, जिसका फिर हो जाए इंसान। वलिल्लाह फाबुद, बस अल्लाह की इबादत कर। वकुम मिन शाकिरीन, और हो जा शुक्र गुजारों में से। और आप देख लीजिए शिर्क के ऑपोजिट यहाँ पे शुक्रगुजारी आई है। तो अल्लाह की शुक्रगुजारी का हक हर बंदे पर वाजिब है। और ये कब अदा होता है? शुक्रगुजारी हमारे अंदर कैसे पैदा होगी? जब हम सिर्फ अल्लाह की बंदगी करें, और अल्लाह की बंदगी में किसी को जर्रा सा भी साजी ना बनाए। अगर हम जर्रा सा भी चाहेंगे ना नेकी करके, थोड़ी सी लोग मेरी तारीफ कर दें, तो इसका ये मतलब है कि मैंने न शुक्री की है, मैंने कुफर किया है। अगर मैं ये चाहूं कि मुझे थोड़ा सा लोगों की नजरों में एक इज्जत और मकाम मिल जाए, तीन चीजें इंसान को जो है वो कुफर पर और किब्र पर आमादा करती हैं। और वो तीन चीजें जो हैं वो कौन सी हैं जिनसे हम सबको जो है वो बचना है? उसमें से एक चीज तो है वो क्या, कि इंसान जो है वो ये चाहता है कि दुनिया की नजरों में उसको इज्जत मिले, दुनिया जो है ना उससे प्यार करे, दुनिया से वो मांगने लगता है ना, और मांगना किससे है? अल्लाह से। अच्छा, दूसरी चीज क्या है कि इंसान जो है वो मनसब चाहता है, कुर्सी चाहता है, इक्तदार चाहता है, कुछ ना फायदा चाहता है। तो ये भी किससे लेना है? अल्लाह से लेना है। और तीसरी चीज क्या है कि इंसान जो है वो तारीफ चाहता है, तारीफ, इज्जत और जाह मनसब, ये तीन चीजें जिसका इंसान जो है ना हरीस है, हरीस है। और इससे हम अपने आप को बचाएं तो इससे ही शुक्रगुजार जो है हम बन सकते हैं। तो क्या करना है? अल्लाह का शुक्रगुजार बनना है, अल्लाह की इबादत करना, और इस तरह से करना कि शाकिर की जमा है शाकिरीन, के शाकिरों में हमारा भी नाम आ जाए। और याद रखें, आप पीछे पड़ चुकी हैं, के शुक्रगुजार बंदे बहुत थोड़े हैं। हाँ, कलील, कलील का लफ्ज़ अल्लाह ने इस्तेमाल किया है, ज्यादा लोग शुक्रगुजार नहीं है। और मुझे तो अपने बारे में, औरतों के बारे में ये बहुत डर लगता है कि आप जब मेराज पे गए तो ज्यादा औरतों को जहन्नुम में देखा, और कहा कि औरतों की नशुक्री की वजह से, और खास तौर पर औरतें अपने शोहरों की ज्यादा नशुक्री करती हैं, क्योंकि आम इंसानों की भी इंसान में शुक्री करता है, वालदैन की भी बहुत करता है, लेकिन शोहर की बहुत ज्यादा करते हैं। कितना फायदा दे, जरा तकलीफ पहुंची तो जबान की नोक पर कैसे कैसे जुमले आ जाते हैं। तो अल्लाह को ये नाशुक्री जो है ये बहुत सख्त जो है वो नापसंद है। तो शुक्रगुजार बंदों में हो जा। तो कैसे शुक्रगुजार बनेंगे? एक ही फिक्र रखे, बस अल्लाह को राजी रखना है। अल्लाह तेरी रजा किसमें है? कोई काम कर रहे हैं आप, नहा रही हैं आप, सफाई कर रही हैं। अब ये भी हो सकता है सफाई मैं इसलिए करूं लोग क्या कहेंगे, और मेरा घर तो है ही यहाँ सारे लोगों के दरमियान, अचानक ही लोग आ जाते हैं तो लोग क्या कहेंगे, कैसी जो है ना गंदगी घर में फैलाई हुई है, लोग क्या कहेंगे, मेहमान आने वाले हैं, तो क्या सफाई जो है वो निस्र ईमान नहीं है? ہیں کیا رسول اللہ پاک اور صاف نہیں تھے؟ کیا ہمارا دین صفائی اور ستھرائی کا نہیں کہتا؟ اللہ کو راضی کرنا، اللہ کو صفائی پسند ہے، اللہ کے فرشتے اس گھر میں آتے ہیں، اللہ کا ذکر جہاں کیا جاتا ہے تو وہاں پہ صفائی تو ہونی چاہیے. پھر اسی طرح میں اور آپ جب کوئی کام کریں تو ہوتا ہے کہ یہ ناراض نہ ہو جائے، تو فکر کیا کرنی چاہیے؟ میرا اللہ ناراض نہ ہو جائے. میں اپنی ساس کی اس لیے خدمت کر رہی ہوں کہ میرا شوہر پھر آ کے مجھے ناراض ہوگا. اور میں ایک عورت کی وہ بات مجھے کبھی نہیں بھولتی کہ چائے جب ساس کو دیتی ہوں تو میں پرچ اور کپ وہاں سے نہیں اٹھاتی. تو میں بڑی حیران ہوئی کہ کیوں؟ کہنے لگی میں چاہتی ہوں کہ میرا شوہر جب آئے تو دیکھے کہ چائے اور پرچ پڑی ہوئی ہے تو اس کو پتا چلے گا کہ میں نے چائے بھی دی تھی. کیونکہ پھر پتا نہیں چلتا نا سارا دن، کیونکہ بعض اوقات ایسا ہوتا ہے بزرگ ہے، بیمار ہے، بوڑھے ہیں، تو وہ ہو سکتا ہے کوئی بات کہہ دیں. اور ماں باپ اور اولاد کی بڑی زبردست محبت ہوتی ہے، بڑی محبت ہوتی ہے. اور پھر وہ کیا ہوتا ہے، ایک جملہ بھی بعض اوقات والدہ کا ایک جملہ سارے کیے کرائے پہ پانی پھیر دیتا ہے نا. کیونکہ ظاہر شوہر کو لگتا ہے کہ ٹھیک ہے تم نے 9 کام کیے، وہ ایک کیوں نہیں کیا. تو بہرحال اللہ سے اپنا معاملہ صاف رکھا جائے، اللہ کو دل دکھایا جائے اور اپنے عمل بھی دکھایا جائے. میرا اللہ دیکھ رہا ہے میں کیا کر رہی ہوں. جس دن میرے اور آپ کے اندر یہ بے نیازی پیدا ہو جائے گی نا، شوہر دنیا میں ہے کہ نہیں ہے، گھر میں ہے کہ نہیں ہے، کوئی بھی والدین گھر میں ہے کہ نہیں، دوست ہیں کہ نہیں. کیونکہ بعض اوقات ہم دوستوں سے اس لیے کرتے ہیں کہ جب دوست ہیں تو فائدہ دیں گے، کبھی ان کے پاس منصب ہے، دولت ہے، عزت ہے، رتبہ ہے، مجھے بھی فائدہ ہوگا، میرے آڑے میں وہ کام آئے گی. لیکن اللہ کے لیے میں کروں گی نا، دوست دنیا میں نہیں بھی ہوگا نا تو مجھے خیال آئے گا کہ اس کے بچے اب اکیلے ہیں. ورنہ کیا کہ بچے، میری دوست پاکستان گئی ہے، اب میں نے پیچھے سے اس کے بچوں کا اگر خیال نہیں رکھا تو میری دوست کہے گی بھی کیسی تھی میری یہ دوست، اس نے مجھے پوچھا ہی نہیں. تو عام جو دنیا دار دوست ہوتے ہیں نا، وقت بدلتے ہیں وہ بھی آنکھیں پھیر لگتے ہیں، طوطا چشم لوگ. ایسے دوست نہیں چاہیے، ایسی نیکیاں نہیں چاہیے، ایسی عبادتیں نہیں چاہیے صرف اللہ کے لیے. تو یہ چیز جب پیدا ہوگی تو پھر ہم شکر گزار بنیں گے. تو مجھے اور آپ کو اپنا جائزہ لینا ہے کہ میں شکر گزار ہوں کہ نہیں. اور اگلی آیت بہت بہت اداس کرنے والی ہے. وَمَا قَدَرُ اللَّهَ حَقَّ قَدْرِ وَمَا قَدَرُ اللَّهَ حَقَّ قَدْرِهِ وَالْأَرْضُ جَمِيعًا قَبْضَتُهُ يَوْمَ الْقِيَامَةِ وَالسَّمَاوَاتُ مَطْوِيَّاتٌ بِيَمِينِهِ سُبْحَانَهُ وَتَعَالَى أَمَّا يُشْرِكُونَ. اور آپ سوچے تو صحیح، اللہ تعالیٰ کہتے ہیں اور لوگوں نے اللہ کی قدر ہی نہ کی جیسی کہ قدر کرنے کا حق ہے. ان لوگوں نے اللہ کی قدر ہی نہ کی جیسا کہ اس کی قدر کرنے کا حق ہے. کیا مطلب ہے کہ شرک کرنے والے، ان کو اندازہ ہی نہیں اللہ کی عظمت کا اور اللہ کی کبریائی کا. افسوس کہ انہوں نے اللہ کی عظمت کو کبھی سمجھنے کی کوشش ہی نہ کی. اللہ کا مقام کتنا بلند ہے، اللہ کتنا عظیم ہے، اللہ کتنا برتر اور اعلی ہے. افسوس کے لوگوں نے اللہ تعالی کی عظمت اور قدر ہی نہ پہچانی. اور اللہ کی عظمت اور قدر کا حال کیا ہے؟ والارض جميعا قبضته، اور زمین سب کی سب اس کی مٹھی میں ہوگی. پوری زمین اور اللہ کی مٹھی میں، قبضے میں ہونا کیا مطلب ہے؟ پانچوں انگلیوں سے کسی چیز کو جو ہے نا گرفت میں لے لینا. ساری کی ساری زمین اللہ کی مٹھی میں ہوگی. اور زمین پہ جو ہے کون کون رہتا ہے؟ حشرات الارض. اور کون رہتے ہیں؟ انسان رہتے ہیں اور حیوان رہتے ہیں، کائنات کا ذرہ. یعنی میں اور آپ کہاں رہتے ہیں، کہاں جائیں گے؟ زمین پر اوپر رہتے ہیں نا. اور زمین اللہ کی مٹھی میں ہوگی. اب دیکھیں کوئی چیز آپ اپنی مٹھی میں لے لیتی ہیں تو پھر کیا ہوتا ہے؟ پوری آپ کے قبضے اور اقتدار میں، آپ کا حاکمانہ تصرف اس پہ ظاہر ہوتا ہے. اور زمین سب کی سب قبضتہ، اس کی مٹھی میں ہوگی. مکمل اللہ کو اس کا اختیار ہوگا، تصرف ہوگا. کب؟ یوم القیامت، دن قیامت کے. اور صرف زمین ہی نہیں، والسماوات، اور سب آسمان. سما کی جمع ہے السماوات، سات آسمان. اور ارض بھی جو ہے، آپ کو پتہ ہے کتنی ہے زمینیں؟ سات. اور زمین جو ہے یہاں پہ اسم جنس ہے کہ ساری زمین، سارے آسمان اللہ کی مٹھی میں ہوں گے. اور مٹھی میں جب ہوں گے تو اس وقت ہونے کا انداز کیا ہوگا؟ متویاتن، متویاتن، لپٹے ہوئے ہوں گے. یہ اسم مفعول ہے، جمع مؤنث کا صیغہ ہے. اور متویاتن جو ہے इससे इसके मानी क्या है? इसका वाहिद है मतवियतुन, छोटी ता जो है ना उसको आप साथ मिला लीजिए, तो इसके मानी है लपेटना, तोए वो और या इसका रूट है, तय करके लपेटना, जैसे दस्तरखान नहीं है और उसको लपेट लिया जाए, जैसे आप देखें कि ये बड़ी सी चादर है ये मेरे पास, इसको पूरा का पूरा लपेट के हाथ में ले लिया जाए, तो जमीन जो है पूरी की पूरी लपेट कर कहाँ होगी? अल्लाह के हाथ में होगी। किसी चीज को तय करना, जैसे दस्तरखान को तय करना, क्योंकि लपेटने के लिए लफा भी आता है, आप कव्वरा भी पढ़ चुकी, गुलाई में लपेटना और जमाते चले जाना, हाँ युकव्विरु लैला वन्नहार, वो मुराद नहीं है यहाँ पे, बल्कि क्या है पूरी बसीत फैली हुई है लेकिन उसको लपेट कर इकट्ठा कर लिया जाएगा। तो जमीन को अल्लाह ताला इकट्ठा करेंगे, आसमानों को भी कयामत के दिन, बेयमी नहीं उसके दाएं हाथ में, और ये क्या है किनाया है। और आपको पता है कि अल्लाह ताला जो है, अल्लाह ताला ने ये समझाने के लिए ये तशबीह और इस्तियारा दिया है, वरना अल्लाह ताला इंसानी जिस्म के अज़ा की तरह जो है उसे अल्लाह ताला की जात मुनज़्ज़ा है, बेऐब है। और ये जो है ना जमीअन क़ब्ज़तुहु यौमुल क़ियामति, आसमान और जमीन का अल्लाह के कब्जे में होना, ये अल्लाह के मुकम्मल कब्जा और कुदरत जो है ना, इससे मुराद है अल्लाह का मुकम्मल कब्जा और कुदरत, अल्लाह का इख्तियार। अब आप देखिए कि असल बात क्या है कि अहले मक्का शिर्क करते थे क्योंकि उन्होंने अल्लाह की अजमत ही ना समझी, अल्लाह की फजीलत ना समझी, अल्लाह को आला और बरतर ना समझा, अल्लाह की किबरियाई का अंदाजा ही ना किया। और आज अगर मैं और आप भी ऐसे कर रहे हैं कि खानदान वाले नाराज ना हो जाए, दोस्त हमारे रिश्तेदार बच्चे शौहर बीवी इर्द गिर्द सोसाइटी पीयर प्रेशर, तो बात क्या है अफसोस कि तुमने अल्लाह की कदर ही ना की, तुमने अल्लाह को पहचाना ही ना, तुमने अल्लाह को समझा ही ना। कयामत के दिन जो है दुनिया में जितने भी लोग हैं, कायनात का जर्रा जर्रा, आसमान और जमीन जब अल्लाह की कुदरत में होंगे तो क्या मतलब है, अल्लाह की मुट्ठी में होंगे, बेबस होंगे, बेबस। और हदीस से भी हमें इस बात का जो है वो पता चलता है कि रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने क्या फरमाया, हजरत अब्दुल्ला बिन उमर रजी अल्लाह नो और हजरत अबू हुरैरा रजी अल्लाह नो की रवायात हमें मिलती हैं, और ये हैं मुस्नद अहमद बुखारी मुस्लिम निसाई वगैरह की, कि रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, एक मरतबा आप मिंबर पर खुतबा दे रहे थे, दौरान खुतबा ये आयत आपने तिलावत की और फरमाया, अल्लाह ताला आसमानों और जमीन को अपनी मुट्ठी में लेकर इस तरह घुमाएगा फिराएगा जैसे एक बच्चा गेंद फिराता है, गेंद मुट्ठी में आ जाती है ना, सब कुछ अल्लाह की मुट्ठी में होगा, और फरमाएगा मैं हूं खुदाए वाहिद, मैं हूं बादशाह, मैं हूं जब्बार, मैं हूं किबरियाई का मालिक, कहां है जमीन के बादशाह, कहां है जब्बार, कहां है मुतकब्बिर। ये कहते कहते हुजूर सल्लल्लाहु अलैहि वसल्लम पर ऐसा लर्जा तारी हुआ, साहबी कहते हैं कि हमें खतरा होने लगा कि कहीं आप मेंबर समेत गिर ना पड़े। इस तरह से रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने जो है वो फरमाया, और आपका अंदाज बड़ा ही जबरदस्त था, बड़ा ही जबरदस्त था, अनिल मलिक, अना जब्बार, अनिल किबरिया, और ऐनल ऐनल मलिकून, ऐनल जब्बारून, ऐनल मुतकब्बिरून, कहां है बाकी लोग। और अल्लाह ताला जो है कयामत के दिन जो है वो इस तरह से फरमाएंगे कि उस वक्त जो है वो लोग जो है सब के सब बेबस खड़े हुए होंगे। इसी तरह कहते हैं एक यहूदी आलिम रसूलुल्लाह की खिदमत में आया और कहा कि हम अल्लाह की किताबों में ये बात पाते हैं कि वो कयामत वाले दिन आसमानों को एक उंगली पर, जमीनों को एक उंगली पर, दरख्तों को एक उंगली पर, पानी और तरी को एक उंगली पर, और तमाम मखलूकात को एक उंगली पर रख लेगा और फरमाएगा मैं बादशाह हूं। आपने मुस्कुराकर इसकी तस्दीक की और ये आयत तिलावत की, वमा कदरुल्लाह हक्का कदरे ही से, और ये सही बुखारी की जो है वो रवायत है। तो असल बात क्या है, ये जो हाथ और उंगलियां और अल्लाह के कब्जे में होना, आपने ये बात याद रखनी है, ये तशबीह है और ये उन आयात में से है जिसकी कैफियत जो है वो अल्लाह ही ज्यादा बेहतर जानते हैं, लेकिन इससे मुराद जो है वो अल्लाह का हाकिमाना कब्जा है और अल्लाह का मुकम्मल इख्तियार और अल्लाह की कुदरत है। तो پھر یہ آیت مجھے اور آپ کو عمل کے لیے اصول کیا دیتی ہے؟ مجھے اور آپ کو عمل کے لیے یہ اصول دیتی ہے کہ ایسی عظیم ہستی کے ساتھ دیوی اور دیوتاؤں کا کیا جوڑ، ایسی عظیم ہستی کے ساتھ پھر جو ہے وہ شرک کیوں کیا جائے، پھر کیوں دل کی بات مانی جائے، پھر کیوں پیئر پریشر کا انسان شکار ہو؟ قبضہ اتنی چیز کو کہتی ہیں جو ایک بار مٹھی میں اٹھا لی جائے، اس کو قبضہ کہتے ہیں. اس نے قبضہ لے لیا، فلاں میرے قبضے میں ہے، قبض ہے نا، روک لینا کسی کو، تو اللہ تعالیٰ کے ہاتھ میں ہوگا. اور یمین بھی آپ دیکھیں، ہاں یہ بھی جو ہے کس کے لیے استعمال کیا جاتا ہے؟ دائیں ہاتھ کے لیے اور اقتدار کے لیے، قوت کے لیے. سبحانہ وتعالی ما یشرکون، پاک ہے وہ، وتعالی اور اعلی ہے، اما یشرکون اس بات سے جو وہ کرتے ہیں. تو اللہ تعالیٰ کی عظیم ذات ان چیزوں سے پاک اور بلند ہے، کوئی نسبت نہیں اللہ کو جو یہ لوگ کرتے ہیں نا. تو ہمیں بھی جو بھی شرکیہ افعال ہیں، جو بھی ہماری زندگی کے اندر آ چکے ہیں، ہمیں ان کو اپنی زندگی سے نکال دینا چاہیے. پھر آگے قیامت کا اور مرحلہ جو ہے بتایا جا رہا ہے، وہ نفخ فی الصور، اور پھونک ماری جائے گی سور میں. نفخ ماضی مجھول ہے کہ اللہ رب العزت جو ہیں کیا فرماتے ہیں کہ پھونک دیا جائے گا سور میں، فصائقہ پھر بے ہوش ہو جائیں گے، من فی السماواتی و من فی الارضی، جو آسمانوں میں ہیں اور جو زمین میں ہیں. تو آسمان اور زمین والے سب بے ہوش ہو کر جو ہے وہ گر پڑیں گے. تو اب یہاں پر بھی اللہ کی کبریائی، اللہ کی قدرت، اللہ کی عظمت جو ہے اس کا ایک اور بیان ہے کہ اللہ تعالیٰ کہتے ہیں کہ جب پھونک ماری جائے گی، جب سور پھونکا جائے گا، تو سب بے ہوش ہو کر گر پڑیں گے، آسمان والے بھی اور زمین والے بھی. اس کے کیا معنی ہیں؟ اس کے معنی یہ ہیں کہ اللہ تعالیٰ جو ہیں، اللہ تعالیٰ کی طرف سے سور پھونکا جائے گا. اور کہتے ہیں کہ یہ جو سور ہے اس کتنی طرح کا ہے؟ تین طرح کا ہے. پہلی دفعہ لوگ جو ہیں وہ کیا ہوں گے کہ سارے لوگ جو ہیں وہ پریشان ہو جائیں گے، اور دوسری دفعہ جو ہے پھر کیا ہوگا کہ لوگ جو ہیں وہ بے ہوش ہو کر گر پڑیں گے، اور تیسری دفعہ جو ہے وہ کیا ہوگا کہ پھر جی کر اٹھیں گے. تو تین طرح کے سور ہیں. پہلے سور میں لوگوں کے صرف گھبراہٹ ہوگی، دوسرے میں بے ہوش ہو کر گر پڑیں گے، مر جائیں گے، اور تیسرے میں جو ہے وہ جی اٹھیں گے اور اپنی قبروں سے نکل کر اپنے پروردگار کے حضور چل کھڑے ہوں گے. آپ نے پیچھے سورت یاسین میں بھی پڑھا کہ لوگ اپنی قبروں سے جب اٹھیں گے تو کہیں گے کہ ارے ہمیں ہماری قبروں سے کس نے اٹھا کھڑا کیا، مم باسنا من مرقدنا کہیں گے. تو حضرت ابو ہریرہ رضی اللہ عنہ روایت کرتے ہیں، آپ صلی اللہ علیہ وسلم نے فرمایا دونوں نفخہ سور میں 40 کا فاصلہ ہوگا. لوگوں نے پوچھا ابو ہریرہ کیا 40 دن کا؟ انہوں نے کہا میں یہ نہیں کہہ سکتا. پھر لوگوں نے کہا کیا 40 سال کا؟ کہنے لگے یہ بھی نہیں میں کہہ سکتا. پھر لوگوں نے کہا کیا 40 ماہ کا؟ کہنے لگے میں یہ بھی نہیں کہہ سکتا. اور آپ صلی اللہ علیہ وسلم نے فرمایا انسان کا سارا جسم مٹی میں گھل جاتا ہے، ماں سوائے ریڑھ کی ہڈی کے سرے کے جو رائی کے دانے کے برابر ہوتی ہے، اسی سے تمام خلقت کو ترکیب دے کر اٹھا کھڑا کیا جائے گا. یہ بخاری کی روایت ہے. انسان سارا ختم ہو جاتا ہے، ریڑھ کی ہڈی کا جو سرا ہے نا وہ نہیں مٹی میں گھلتا. اور اسی طرح حضرت ابو ہریرہ رضی اللہ عنہ کہتے ہیں آپ صلی اللہ علیہ وسلم نے فرمایا دوسری دفعہ سور پھونکنے پر سب سے پہلے میں سر اٹھاؤں گا، تو دیکھوں گا کہ موسیٰ علیہ السلام عرش تھامے لٹک رہے ہیں. اب میں نہیں جانتا کہ وہ پہلے سور پر بے ہوش ہی نہیں ہوں گے یا دوسرے سور پر مجھ سے پہلے ہوش میں آ جائیں گے، کیونکہ دنیا میں وہ ایک دفعہ بے ہوش ہو چکے. تو بہرحال زمین اور آسمان کی ساری مخلوق کا دہشت زدہ ہونا یہ بھی ہمیں احادیث سے جو ہے وہ ملتا ہے. تو اب کیا ہوگا کہ سور پھونکا جائے گا. یہ سور کیوں پھونکا جائے گا؟ قیامت کا آنا اور حساب کتاب کی تیاری کا یہ مرحلہ ہوگا، اور لوگ جو ہیں ان کا حال کیا ہوگا؟ فصائقہ، سب کے سب جو ہیں وہ بے ہوش ہو جائیں گے. اور آپ کو یہ بات بھی پتا ہے کہ یہاں پر سائقہ لفظ آیا ہے، سائقہ. سورت نمل میں آپ نے پڑھا ہے فضیا، تو وہاں بھی اسی طرح کی آیات ہے اور اس کی تفصیل جو ہے ہمیں ملتی ہے. اچھا کہا کہ سب بے ہوش ہو کر گر پڑیں گے، آسمان والے بھی زمین والے بھی. اللہ من شاء اللہ، اللہ استثناء کے لیے آ گیا، سوائے اس کو جس کو کہ اللہ چاہے. اب یہ کون ہے اس سلسلے میں مفسرین کی رائے کیا ہے؟ ایک رائے یہ ہے کہ اس سے مراد چار فرشتے ہیں، جبرائیل علیہ السلام، میکائیل علیہ السلام، اسرافیل علیہ السلام اور ملک الموت. بعض روایات میں آتا ہے حملۃ العرش. حملۃ العرش کون ہے؟ جنہوں نے عرش کو اٹھایا وہ فرشتے مراد ہیں. تو ان کو موت نہیں آئے گی، لیکن اس کا یہ نہیں مطلب کہ موت آئے ہی گی نہیں، آئے گی تو صحیح لیکن ان کو بعد میں آئے گی. کیوں؟ اللہ تعالیٰ کہتے ہیں کل من علیہ فان، جو کچھ زمین میں ہے سب جو ہے وہ فنا ہو جانے والا ہے، اور کہتے ہیں سب سے آخر میں موت جو ہے ملک الموت کو آئے گی. بہرحال اچھا، اس کے بعد کیا ہے؟ ثم نفخ فیہ اخرى، پھر اس میں جو ہے وہ دوسری پھونک ماری جائے گی. پھر پھونکا جائے گا اس میں اخرى دوسری بار، فاذا هم قیام ينظرون، فاذا پس اچانک ہم وہ لوگ قیام کھڑے ہو کر، ينظرون دیکھنے لگیں گے. اب آپ دیکھیں کہ پہلے گھبراہٹ طاری ہوئی، کچھ باتیں حدیث سے پتہ چلتی ہیں، کچھ قرآن سے پتہ چلتی ہیں، اور اب یہاں پہ پہلے سور پھونکے جانے، یہاں پہ صرف دو سوروں کا ذکر جا رہا ہے نا، ایک پہلی دفعہ اور پھر اب دوسرا. پہلی دفعہ میں سب مر کر گر کر مر گئے ہیں، اور دوسری میں کیا ہے کہ اب جو ہے وہ اٹھ کر جو ہے وہ کھڑے ہوں گے اور ایک دم کھڑے ہو کر دیکھنے لگ جائیں گے. ایک دم کھڑے ہو کر دیکھنے لگ جائیں گے. کیوں دیکھنے لگیں گے؟ کس طرف دیکھنے لگیں گے؟ اللہ رب العالمین کی طرف دیکھیں گے، کیونکہ وہ اللہ کے پاس جائیں گے، حساب کتاب کا وقت ہوگا، اور پھر وہ جو ہے وہ اللہ کی طرف جو ہے وہ دیکھنے لگ جائیں گے. اچانک قیام ہوئی، ینظرون، نظرہ ینظرون کے معنی کیا ہے؟ کہ اب جو ہے وہ دیکھ رہے ہیں، اور قیام جو ہے کھڑے ہونے والے، کھڑے ہوئے، قائمون اس کا واحد ہے، قیام جمع ہے اور قائم، قائمون واحد ہے. واشرقت الارض بنور ربها، اور چمک اٹھے گی، جگمگا اٹھے گی زمین اپنے رب کے نور سے. نور کے کیا معنی ہیں؟ ایک رائے یہ ہے کہ اللہ نور السماوات والارض، اللہ نور ہے تو آسمانوں اور زمین کا، چونکہ اللہ نور ہے تو اللہ کے نور سے زمین جگمگا اٹھے گی. دوسرے معنی کیا ہیں؟ بعض نے نور کے معنی جو ہیں وہ عدل کے لیے ہیں، عدل. تیسرے معنی کیا ہیں؟ بعض نے اس سے مراد حکم مراد لیا ہے، بس اللہ تعالیٰ جو کچھ کہیں گے اس کے مطابق. تو زمین اللہ کے نور سے جگمگا اٹھے گی. وَوُدِيَ الْكِتَابُ، اور نامہ اعمال جو ہیں وہ رکھ دیے جائیں گے. الکتاب، اب کتاب جو ہے وہ رکھ دی جائے گی. تو یہ کون سی کتاب ہے جو کہ رکھ دی جائے گی؟ ہاں، لوگوں کے نامہ اعمال ہے نا، لوگوں کے نامہ اعمال جو ہیں وہ رکھ دیے جائیں گے، کیونکہ یہ وقت ہوگا حساب کتاب کا. یہ وقت ہوگا لوگوں نے جو کچھ بھی کیا ہے اب اس کے بارے میں جو ہے وہ فیصلہ کر دیا جائے. وَوُدِيَ الْكِتَابُ، اور نامہ اعمال جو ہے وہ اب حاضر کر دیا جائے گا. اور یہ جو نامہ اعمال کی حاضری ہے قرآن مجید میں، آپ کو اور جگہ پہ بھی اس کی تفصیلات ملتی ہیں، اور بڑی خوبصورت تفصیل آپ نے سورت کہف میں بھی پڑھی ہے نا. دلیل سورت کہف کی آیت ہے کے طور پہ آپ دیکھیں، اور کتنا خوبصورت ہے کہ جہاں پہ اللہ تعالیٰ کہتے ہیں دنیا کی زندگی کی حقیقت جو ہے اللہ رب العزت سورت کہف میں بتاتے ہیں، اور اس کے بعد جو ہے وہ بتاتے ہیں کہ قیامت کے دن جب نامہ